थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार।
थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
सुरुमा मुख्य समाचारका शीर्षकहरू।
कोरोना महामारीले 40% अपाङ्गता भएका व्यक्ति बेरोजगार, निजामती सेवामा सुनिश्चित 5% सहभागिता हटाउन लागिएकोमा आपत्ति,
पृथ्वीको तापक्रम लगातार बढ्दो, सन् 2020 हालसम्मकै गर्मी वर्ष,
बैतडीबाट बेहुली लिएर कञ्चनपुर जाँदै गरेको जीप कैलालीमा दुर्घटना, बेहुला बेहुली सहित 13 जना घाइते,
अफगान सरकार र तालिबान विद्रोही शान्ति सम्झौता नजिक सरकारको लिखित प्रस्तावमा छलफल सुरु,
र च्याम्पियन्स लिगमा बार्सिलोना, युभेन्टस, चेल्सी र पीएसजी विजयी।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार, परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ, तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। अपाङ्गता भएका व्यक्तिको 29 अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि भर्चुअल कार्यक्रम गरी मनाइँदैछ। दिवसको राष्ट्रिय नारा COVID-19 पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता भन्ने तय गरिएको छ। नेपालमा कोरोना भाइरस संक्रमणको महामारीका अवधिमा 40% अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाउनु परेको राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ। महासंघका अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा कायम 5% अपाङ्गता भएका व्यक्तिको सहभागितालाई पनि संसदमा विचाराधीन निजामती कर्मचारी विधेयकबाट हटाइएको भन्दै आलोचना गर्नुभएको छ। यस्तै महासंघका महासचिव राजु बस्नेतले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धिको अनुमोदन पश्चात र राज्य पुनर्संरचना पश्चातको नयाँ पृष्ठभूमिमा नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा केही राम्रा नीतिगत परिवर्तन भए पनि व्यवहारिक कार्यान्वयनका क्षेत्रमा समस्या रहेको बताउनुभयो। महासंघले राष्ट्रिय जनगणना 2078 हुने जनगणनालाई समावेशी बनाई अपाङ्गता भएका व्यक्तिको समेत वास्तविक गणना गरी उनीहरूको तथ्याङ्क सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। सन् 1992 संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष 3 डिसेम्बरमा यो दिवस मनाउन थालिएको हो।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्न अपाङ्ग मैत्री भौतिक संरचना निर्माणका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु भएको छ। अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले उनीहरूलाई क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवं सिपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनु पर्ने पनि बताउनु भएको छ। नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भन्दै उहाँले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ।
सन् 2020 हालसम्मकै सबैभन्दा गर्मी वर्ष बनेको छ। संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको विश्व मौसम संगठनका अनुसार लगातार तेस्रो वर्ष पृथ्वीको तापक्रम सर्वाधिक वृद्धि भएको छ। मौसम संगठनका महासचिव प्याटेरी तालसले एक विज्ञप्ति जारी गर्दै वातावरणमा कार्बन डाइअक्साइड बढ्दो मात्रामा रहेकाले आगामी हरेक वर्ष पृथ्वीको तापक्रम बढ्दै जाने अनुमान गर्नुभएको छ। कोरोना भाइरसको महामारीका कारण विश्वभर यातायात क्षेत्र बन्द हुँदा यो वर्ष गत वर्षहरूको भन्दा कम तापक्रम वृद्धि हुने अनुमान गरिए पनि तापक्रम बढेको पाइएको हो। महासचिव तालसले सन् 2020 औसत तापक्रम सन् 1850 सन् 1900 बीचमा औद्योगिक क्षेत्र विस्तार हुँदाको गतिमा बढेको बताउनु भएको छ। त्यति बेला पृथ्वीको तापक्रम 1.2 डिग्री सेल्सियसले बढेको थियो, तर कतिपयले अहिले तापक्रम वृद्धिको गति 1.5 डिग्री सेल्सियसले बढ्न सक्ने अनुमान गरिरहेको तालसको भनाइ छ। पृथ्वीलाई बढ्दो तापक्रमबाट बचाउने हो भने आगामी सन् 2030 जैविक इन्धन प्रतिवर्ष 6% दरले घटाउनुपर्ने धारणा विज्ञहरूले राखेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिजो न्युयोर्कमा बोल्दै जलवायु परिवर्तन विरुद्ध लड्नु आगामी सन् 2021 मुख्य प्राथमिकता रहेको बताउनु भएको थियो।
वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोष तथा म्यादी जीवन बीमाको रकम अब अनलाइन मार्फत भुक्तानी गर्न पाउने भएका छन्। कोष र बीमाको रकम यी सेवाबाट भुक्तानी गर्न सकिने भएको हो। यी सेवा खाता नभएका व्यक्तिले नजिकै रहेका यी सेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन्। त्यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिन्छ। आफैले वा आफ्नो साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्वीकृति लिने प्रक्रिया भएका व्यक्तिले यी सेवाबाट व्यक्तिगत रूपमा कल्याणकारी कोषमा रकम बुझाउन सक्नेछन्। यसै गरी पहिले रोजगारका लागि विदेश गइसकेको र पुनः सोही ठाउँमा जान भिसा नवीकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रूपमा अनलाइन फारम भरी यी सेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ। यी सेवाबाट सिधै बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ। यसअघि कल्याणकारी कोष र बिमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रह्यो।
बैतडीबाट बेहुली लिएर कञ्चनपुर जाँदै गरेको जीप कैलालीमा दुर्घटना हुँदा बेहुला बेहुलीसहित 13 यात्रु घाइते भएका छन्। घाइतेमध्ये चालकसहित 4 जनाको अवस्था गम्भीर छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीका अनुसार दुर्घटनामा परि बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका 3 का 21 वर्षीय गोविन्द लुहार र बेहुली बैतडीको दोगडाकेदार गाउँपालिकाकी 19 वर्षीय डम्मरा लुहार पनि घाइते भएका हुन्। उनीहरूको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका 4 सुदूरपश्चिम प्रदेश 01001J1254 नम्बरको जीप गैराती 11 बजीतिर दुर्घटनामा परेको हो। घाइतेहरूको अत्तरिया स्थित पद्मा अस्पताल र धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
सल्यानमा बस दुर्घटना हुँदा घाइते हुनेको संख्या 25 पुगेको छ। नेपालगञ्जबाट रुकुम चौरजहारी जाँदै गरेको नाचार ख 67 15 नम्बरको बस जिल्लाको कुमाख गाउँपालिका 1 खारखोलामा हिजो बेलुका दुर्घटनामा परेको थियो। दुर्घटनामा परि घाइते भएका 15 जनाको नेपालगञ्ज र 10 जनाको रुकुम चौरजहारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर छ। बसका चालक र सह चालक फरार छन्।
महोत्तरीको माईस्थान गौशाला शम्सी सड़कमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ। मोटरसाइकलमा सवार 1 घाइते भएका छन्। गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा गएराती 10 बजे दुर्घटना हुँदा गौशाला 8 19 वर्षीय अमर पाचे मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। तीव्र गतिमा रहेको प्रदेश 2 02002 प 93 58 नम्बरको मोटरसाइकल चोकको पार्कमा ठोकिएको थियो। दुर्घटनामा परि मोटरसाइकलमा सवार गौशाला 8 17 वर्षीय युवराज बलम्पाकी घाइते भएका इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो। बलम्पाकीको प्रादेशिक अस्पताल जनकपुर धाममा उपचार भइरहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
ए दिदी, खाली सिट हुँदा हुँदै एकै ठाउँमा टाँसिएर नबस्नुहोस् न, कोरोनाको जोखिम छ, त्यो खाली सिटमा एक्लै बस्नुहोस्।
ऊ मेरो साथी हो क्या, कति दिनपछि भेटेको आज।
ए दिदी, कोरोनाले साथी नाता कोता भन्दैन, खाली सिटमा बस्नुहोस् न, मास्क लगाएको पनि मिलेन, नाक र मुख राम्रोसँग छोपिने गरी अलि मिलाएर लाउनुहोस्।
कोरोना भन्दै धेरै नखोक है भाइ, ल गए अर्को सिटमा, आफ्नो साथीसँग पनि बस्न नपाउने कसैको नभएको गाडी।
खोकेको होइन दिदी, सार्वजनिक यातायातबाट कोरोना सर्ने जोखिम बढेकोले सचेत हुन आग्रह गरेको हो। हामीले गाडीभित्र अपनाउने सावधानी अपनाएका छौँ, यात्रुहरूले पनि मास्क राम्रोसँग लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता व्यवहारमा पालना गरिदिनु पर्यो नि।
अनि साबुन पानीले हात धुने, बारम्बार छोइरहने सतह पनि त सफा गर्नु पर्ला नि।
कति राम्रो कुरा थप्नुभयो, त्यो हामी गर्छौँ दिदी, बरु दिदीले पनि गर्नुहोस् है।
धन्यवाद भाइ, कुरा बुझे, अब व्यवहार गर्छु।
जाउ जाउ गुरुजी।
सार्वजनिक यातायातमा यात्रा गर्ने र गराउने सबैले सावधानी अपनाऊ, कोरोनाबाट बचौ र बचाऊ।
स्वच्छ परिवार सुखको आधार।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र वाटर एड नेपालद्वारा जनहितमा जारी।
ए साइला, त्यो ब्याङ्कमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै ब्याङ्कले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी ब्याङ्कले त सहुलियत पूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी ब्याङ्कले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदी त नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो बैंकले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल बैंकको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल बैंक, सरल बैंकिङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
अब बाँकी समाचार। हुम्लाको सिमकोट विमानस्थल कार्यालय प्रमुख लगायतका कर्मचारी बस्ने घरमा आग लागि भएको छ। आज बिहान करिब 4 बजेतिर विमानस्थल प्रमुख बस्ने घर पछाडि विद्युत सर्ट भएर आग लागि भएको हुन सक्ने आशंका गरिएको छ। कार्यालय प्रमुख बस्ने कोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा पनि आगोले क्षति पुर्याएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन्। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज पनि जाँदै हुनुहुन्छ। हिजो पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेलले पुल उद्घाटन गर्न खोजेपछि सत्तारूढ नेकपा र प्रतिपक्षी काँग्रेसका कार्यकर्ताबीच झडप हुन सक्ने भन्दै तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। तर निषेधाज्ञाकै बीच पौडेल पुल उद्घाटन गर्न जान खोजेपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो। तनहुँ प्रहरीले नेता पौडेललाई गिरफ्तार गरी हिरासतमा राखेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी तत्काल रिहाई गर्न भन्नुभएको थियो। करिब 3 घण्टा तनहुँ प्रहरीको हिरासतमा बसेपछि पौडेल रिहा हुनुभएको थियो।
अब अन्तर्राष्ट्रिय समाचार। अफगान सरकार र तालिबान विद्रोही शान्ति सम्झौताको नजिक पुगेका छन्। सशस्त्र युद्धको 19 वर्षपछि सरकार र तालिबान विद्रोही बीच लिखित रूपमै शान्ति सम्झौता हुन लागेको हो। शान्ति स्थापनामा ब्रेक थ्रु हुने गरी सरकारले हिजो एउटा लिखित शान्ति सम्झौता तयार गरेर तालिबान विद्रोही सामु पेश गरेको अधिकारीहरूले जनाएका छन्। यस दस्तावेजमा थप छलफल गरी शान्ति सम्झौताका प्रक्रिया अघि बढाउने र युद्धविराम घोषणा गर्ने तयारी भएको जनाइएको छ। अफगान सरकारको वार्ता टोलीका सदस्य नादेर नादेरीले शान्ति सम्झौताका लागि लिखित दस्तावेज तयारी भइसकेको र यसमा दुवै पक्षले आफ्नो धारणा थप प्रस्तुत गर्ने काम भइरहेको बताउनु भएको छ। तालिबान प्रवक्ताले पनि यही प्रक्रिया प्रारम्भ भएको ट्विटर मार्फत जानकारी गराएका छन्। संयुक्त कार्यदलले विभिन्न मुद्दामा छलफल गरे शान्ति प्रक्रियामा अघि बढेका छौं। दुवैतर्फबाट गठित वार्ता टोलीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ। अफगानी राष्ट्रपति अशरफ घानीका प्रवक्ता सेदिक सेदिकीले विद्रोहीका अधिकांश माग सम्बोधन गरे शान्ति सम्झौता गर्न लागि जानकारी दिनुभएको छ।
अब खेल समाचार। च्याम्पियन्स लिग फुटबल अन्तर्गत गैरातीका खेलमा बार्सिलोना, युभेन्टस, चेल्सी तथा पेरिस सेन्ट जर्मेन पीएसजी विजयी भएका छन्। समूह जीको बार्सिलोनाले हंगेरीको फेरेन्स वारोसलाई 3-0 गोलले पराजित गरेको छ। बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यान, मार्टिन ब्रेथवेट र उस्मान देम्बेलेले 1-1 गोल गरे। गैरातीको जितसँगै बार्सिलोना 5 खेलबाट 15 अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ। यस्तै समूह जीकै युभेन्टसले डाइनामो किवलाई 3-0 गोलले नै पराजित गरेको छ। युभेन्टसको जितमा फेडेरिको चिएसा, क्रिस्टियानो रोनाल्डो र अल्वारो मोराटाले 1-1 गोल गरे। युभेन्टस र डाइनामो किव बीचको खेल पहिलो पटक महिला रेफ्रीले खेलाएको च्याम्पियन्स लिग खेल हो। उक्त खेल स्टेफानी फ्राप्रार्टले खेलाएकी थिइन्। किप विरूद्धको गोलसँगै रोनाल्डोको गोल संख्या 750 पुगेको छ। युभेन्टस 5 खेलबाट 12 अङ्क जोडेर समूहको दोस्रो स्थानमा छ। लिग अन्तर्गत गैरातीको खेलमा इङ्ग्लिस क्लब चेल्सीले स्पेनिस क्लब सेभिल्लालाई 4-0 गोलले पराजित गरेको छ। समूह ईको चेल्सीका लागि ओलिभर जिरुडले ह्याट्रिक सहित 4 गोल गरे। उनले खेलको 8, 54, 74 र 83 मिनटमा गोल गरेका हुन्। अन्तिम गोल पेनाल्टीमा गरेका थिए। चेल्सी 5 खेलबाट 13 अङ्क जोड्दै समूहको शीर्ष स्थानमा छ। यस्तै समूह एचको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले म्यान्चेस्टर युनाइटेडलाई 3-1 गोलले पराजित गरेको छ। पीएसजीका लागि नेमारले 2 तथा मार्क्विन होसले 1 गोल गरे। युनाइटेडका लागि मार्कस र्यासफोर्डले सान्त्वना गोल फर्काए। 5 खेलबाट 9 अङ्क जोडेको पीएसजी समूहको शीर्ष स्थानमा छ भने बराबरी अङ्क भएको युनाइटेड दोस्रो र समान 9 अङ्क भएको आरबी लेप्जिङ तेस्रो स्थानमा छन्।
र अब मौसम। गण्डकी बागमती र 1 नम्बर प्रदेशको मौसम बिहानैदेखि बदली भएको छ। 1 नम्बर प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा छिटफुट पानी परेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा हिमपात पनि भएको महाशाखाकी मौसमविद गङ्गा नगरकोटीले जानकारी दिनुभयो। दिउँसो गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका 1-2 स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो। यी बाहेक अन्य स्थानको मौसम आज सामान्यतया सफा रहनेछ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान 8.5 डिग्री सेल्सियस मापन भएको थियो।
बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
कोरोना महामारीले 40% अपाङ्गता भएका व्यक्ति बेरोजगार, निजामती सेवामा सुनिश्चित 5% सहभागिता हटाउन लागिएकोमा आपत्ति।
पृथ्वीको तापक्रम लगातार बढ्दो, सन् 2020 हालसम्मकै गर्मी वर्ष।
बैतडीबाट बेहुली लिएर कञ्चनपुर जाँदै गरेको जीप कैलालीमा दुर्घटना, बेहुला बेहुली सहित 13 जना घाइते।
अफगान सरकार र तालिबान विद्रोही शान्ति सम्झौता नजिक सरकारको लिखित प्रस्तावमा छलफल शुरू।
र च्याम्पियन्स लिगमा बार्सिलोना, युभेन्टस, चेल्सी र पीएसजी विजयी।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। ईश्वरी र नरेन्द्र विदा हुन्छौ। नमस्कार।